अनि आउनुहोस् अब हामी चाहिँ पहिलो यूहन्नाको चार अध्यायमा पढौँ। यो पत्र हामीले चाहिँ अध्ययन गर्दै गर्दै आयौँ सुरुबाट नै, अनि पदहरू खण्डहरू शब्दहरू हामी हेर्दै आएका छौँ। अनि परमेश्वरको वचन हामीले बुझ्न चाहिँ हामी यसरी यसको सन्दर्भमा अध्ययन गर्नुपर्छ। एउटा पद लिएर त्यसबाट शिक्षा, एउटै पदबाट हामीले सिकाउँदा सही शिक्षा पनि हुनसक्छ तर त्यहाँ गलत व्याख्या पनि हुनसक्छ। सिर्फ एउटा पद लिँदाखेरि अनि फेरि अर्को पद यहाँ अनि अर्को पद त्यहाँ गर्दाखेरि चाहिँ त्यहाँ ठिकै व्याख्या गरिरहेको पनि हुनसक्छ तर गलत पनि हुनसक्छ। अनि हामीले जाँच्नलाई चाहिँ हामीले के जान्नुपर्छ भने माथिदेखि तलसम्म के भनिएको छ, यो पुरै पत्र के को बारेमा हो, अध्याय केमा केन्द्रित छ, अनि त्यही गर्ने प्रयास गर्दैछौँ। पहिलो यूहन्नाको तीन अध्याय चाहिँ कसरी अन्त भएको थियो भने चौबिस पदमा पवित्र आत्मा विश्वासीभित्र बास गर्नुहुन्छ भन्ने कुरामा टुङ्गिएको थियो। अनि त्यो सन्दर्भ किन आयो भने पवित्र आत्मा विश्वासीभित्र हुनुभएकोले नै हामी परमेश्वरका हौँ भन्ने हामीलाई निश्चयता हुन्छ। हामी परमेश्वरका सन्तान हौँ अनि उहाँ हामीसित हुनुहुन्छ भन्ने निश्चयता उहाँ हामीभित्र बास गरेर दिने कुरा हो। कुनै प्रचारकले तपाईँलाई यस्तो निश्चयता दिन सक्दैन, सक्दैन। कुनै पनि एउटा अनुभव गरेर तपाईँले चाहिँ ओ सायद भयो होला, अब सायद तपाईँ रुनुभयो कि के भयो, कुनै ठाउँमा उत्तेजित भएर तपाईँ चाहिँ हात हल्लाउनु भयो, के गर्नुभयो, होइन त्यसरी हुँदैन। पवित्र आत्माको व्यक्तिगत अन्तर्वास एउटा व्यक्तिभित्र तब हुन्छ जब उसले साँच्चै नै येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु अनि मुक्तिदाता भनेर लिएको हुन्छ। अनि त्यो भनेको चाहिँ एउटा रीतिपूर्वक प्रार्थना गर्ने मात्र होइन। धेरैजना यो भ्रममा चाहिँ फसेका छन्, मैले प्रार्थना गरेँ नि त 2000 फलाना सालमा फलाना पास्टरले मलाई भनेको थियो अनि मैले हे येशू म पापी हुँ भनेर चाहिँ एउटा प्रार्थना गरेको थिएँ। एउटा प्रार्थनाले हामीलाई बचाउने होइन, येशूले मात्र बचाउन सक्नुहुन्छ। मुक्तिदाता ख्रिस्ट येशू, उहाँ हाम्रो पापहरूको लागि मर्नुभएको कुरा, म पापी हुँ भन्ने कुरा, मलाई मुक्ति चाहिएको छ, मेरो जीवन खत्तम छ, मेरो जीवनमा एउटै असल कुरा छैन, म नरक जाँदैछु, यी कुराहरू महसुस हुनै पर्छ। अनि यी कुराहरू तब महसुस हुन्छ जब सुसमाचार पवित्र आत्माको सामर्थ्यमा बाइबलीय ढङ्गले प्रचार गरिन्छ। अनि त्यसैले हामीलाई परमेश्वरको सहायता चाहिन्छ। हामी यहाँ त्यो गर्न चाहिरहेका छौँ, खोजिरहेका छौँ तपाईँहरूको प्रार्थना, हामी एकसाथ यो गर्नु छ। अनि आत्माहरू साँच्चै बाँच्छन्, खालि हल भरिने मात्र होइन, खालि बक्तिसमा लिएको सङ्ख्या बढ्ने मात्र हो, जब जीवनै परिवर्तन भएको छैन भन्दा हामी कसरी ख्रिस्टले मलाई बचाउनु भयो भनेर भन्ने? अरूले पनि भन्छन् खै त के बचाउनु भयो त, तिम्रो जीवन मेरो जीवन उस्तै छ, तिमी पनि त्यही फेसबुकमा बसिरहेछु, म पनि त्यही फेसबुक हेरेर बसिरहेछु, तिमी पनि त्यही रक सङ्गीत सुन्छु, म पनि त्यही रक सङ्गीत सुनिरहेछु, तिमी पनि संसारिक फिल्म हेर्दैछु, म केही फरकै छैन। देख्दै हुनुहुन्छ प्रियहरू, धेरै चाहिँ त्यहाँ भनाउँदा क्रिस्चियनहरू मात्र छन्। अनि त्यसैले पहिलो यूहन्नामा चाहिँ अब चाहिँ त्यो विषयतिर जान थाल्छ। अब एकतिर साँचो विश्वासीभित्र पवित्र आत्मा हुनुहुन्छ भने अर्कोतिर चाहिँ संसारमा भएकोसित चाहिँ अर्कै आत्मा हुन्छ, एउटा बन्धनको आत्मा, एउटा डरको आत्मा, यो चाहिँ एउटा बहकाउने आत्मा। अनि त्यसैले अब जोडिन्छ चार अध्यायको एक पदमा, प्रियहरू हो हरेक आत्मालाई विश्वास नगर, यो चेतावनी आउँछ, हरेक आत्मालाई विश्वास नगर। त्यहाँ क्रिस्चियन भन्दैमा क्रिस्चियन भनेर विश्वास नगर, चर्च भन्दैमा त्यो येशू ख्रिस्टकै मण्डली हो भनेर विश्वास नगर, त्यहाँ बाइबल बोक्दैमा ऊ चाहिँ परमेश्वरको सन्तान हो भनेर विश्वास नगर। यहाँ चाहिँ शिक्षकहरूको कुरा हुँदैछ, यहाँ चाहिँ प्रचारकहरूको कुरा हुँदैछ, यहाँ चाहिँ मण्डलीहरूको कुरा हुँदैछ, यहाँ चाहिँ नामधारी क्रिस्चियनहरूको कुरा हुँदैछ। प्रियहरू हो भनेर साँचो परमेश्वरको सन्तानहरूलाई भनेको छ, हरेक आत्मालाई विश्वास नगर। तर आत्माहरू चाहिँ परमेश्वरबाट हुन् कि होइनन् भनी तिनीहरूलाई चाँचेर हेर, चाँचेर हेर, चाँचेर हेर, यो परमेश्वरको आज्ञा नै हो, यो चाहिँ प्रेम हो वास्तवमा। यो चाहिँ हामी अरूभन्दा हामी राम्रो अरूभन्दा हामी ठुलो त्यो भन्ने होइन, त्यो त मूर्खता हो। हामी केही होइन परमेश्वर सामु, हामी अनुग्रहले हामीले मुक्ति पाएका हौँ, नालायकहरू हामी नरक जानुपर्ने मान्छेहरू हौँ, तर येशू ख्रीष्टमा हामीलाई क्षमा दिएको छ, उहाँको रगतले हामीलाई किन्नु भएको छ, अब परमेश्वरको आत्मा आउनुभएको छ, अनि त्यसैले हामी भन्न सक्छौँ हे अब्बा हे पिता। उहाँको अनुग्रहले हो हामीले मुक्ति पाएको, अरूभन्दा राम्रो भएर होइन, अरू चर्चभन्दा हामी राम्रो भन्न खोजे होइन, हामी अरू क्रिस्चियनभन्दा हामी राम्रो क्रिस्चियन भन्न खोजेन, हामी खालि अनुग्रहले नालायकहरूले साँचो प्रभुलाई पायो, हाम्रो जीवन परिवर्तन भयो, साँचो नयाँ जन्म भयो। अनि हामीलाई चाहिँ परमेश्वरले भन्नुहुन्छ कि साँच्चै यसरी जीवन परिवर्तन भएको छ कि छैन, साँच्चै उनीहरूले शिक्षा के विश्वास गर्छन्, उनीहरूले के सिकाउँछन् त्यसलाई जाँच्नुपर्छ, उनीहरूले येशूको बारेमा के विश्वास गर्छन्, उनीहरूले मुक्ति कसरी पाइन्छ भनेर के सिकाउँछन् र विश्वास गर्छन् यो जाँच्नुपर्छ। अनि त्यसैले यहाँ भन्दा चाहिँ आत्माहरू चाहिँ परमेश्वरबाट हुन् कि होइन, सबै शिक्षकहरू परमेश्वरबाट आउँछ भन्ने छैन, अनि सबै मण्डली भन्नेहरू सबै परमेश्वरले नै सुरु गरेको भन्ने हुँदै हुँदैन, अनि सबै प्रचार नै यो परमेश्वरबाट हो भनेर भन्नु हुँदैन। चाहे तपाईँले रेडियोमा सुन्नुहोला, चाहे तपाईँले टिभीमा हेर्नुहोला, चाहे तपाईँले चाहिँ इन्टरनेटमा हेर्नुहोला, चाहे तपाईँले युट्युबमा, चाहे किताब, तपाईँले के गर्नुपर्छ, यो चाहिँ परमेश्वरबाट हो कि होइन म जाँच्नुपर्छ। जाँच्ने कसरी? आफ्नै मनको विचारले त हामी जाँच्नु हुँदैन, अनि हामीलाई नै आफूलाई आधार बनाएर पनि जाँच्ने होइन। धेरैले त्यसो गर्छन्, उनीहरूले भन्छन् ए हामीले जस्तो गर्दैन रहेछ, त्यसो झुटो हो, होइन त्यसरी जाँच्नु हुँदैन, के हामी नै सत्यको आधार हो र के हामी मान्छे नै एउटा मण्डली नै सत्यको एउटा आधार हो र होइन। जाँच्ने चाहिँ एउटै मात्र तरिका छ, त्यो हो परमेश्वरको वचनद्वारा। धेरैले चाहिँ भन्छ ए त्यो मण्डलीमा त नाच्दैन रहेछ, त्यसो भए झुटो हो, उनीहरूले त्यसरी जान्छ। ए त्यो मण्डलीमा चाहिँ हात उठाएर प्रार्थना गर्दैन रहेछ, त्यसो भए झुटो हो, धेरैको सोचाइ चाहिँ त्यस्तो छ। अथवा धेरैले चाहिँ त्यहाँ स्तुति प्रशंसा गर्दैन रहेछ, अथवा एकैचोटि हरेर प्रार्थना गर्दैन रहेछ, झुटो हो। उनीहरूले जाँच्नुपर्ने चाहिँ कसरी हो भने बाइबल अनुसार हो कि होइन त्यो जाँच्नुपर्ने। हामीसँग मिल्यो कि मिलेन, ठुलो काठमाडौँको मण्डलीसँग मिल्यो कि मिलेन, हामीले चिनेकोसँग मिल्यो कि मिलेन, त्यसरी होइन। अनि कतिले चाहिँ क्रिसमस मान्छेले मान्दैन, मान्छ भने ठिक, मान्दैन भने झुटो, त्यसरी पनि गर्छन्। त्यो चाहिँ बाइबलै होइन, बाइबल अनुसार जाँच्नुपर्छ। त्यसैले तपाईँ हामीले पनि चाहिँ जाँच्ने भनेको चाहिँ परमेश्वरको वचन अनुसार एउटा व्यक्तिले सोचिरहेको छैन अथवा उसको विश्वास चाहिँ बाइबल अनुसार छ कि छैन, त्यो विषयमा अब जान लागेका छौँ। जाँच्नुपर्ने चाहिँ हो शिक्षा। अब यो कुरा चाहिँ यहाँ आउँदैछ, किनभने यहाँ हामी पढ्छौँ प्रियहरू हो हरेक आत्मालाई विश्वास नगर, तर आत्माहरू चाहिँ परमेश्वरबाट हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर, किनकि अनेकौँ झुटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्, अनि अस्ति हामीले त्यसलाई अलिकति अध्ययन गरेका थियौँ, यो निस्किआएका छन् भन्ने कुरा। कसरी उनीहरू एक समय यूहन्ना प्रेरित प्रभुको प्रेरितहरूसँग नै उनीहरू हिँडिरहेका थिए, केही समयपछि उनीहरू चाहिँ प्रेरितहरूको शिक्षालाई छोडेर उनीहरू आफ्नै समूह बनाए, उनीहरूको आफ्नै गुट बनाए, अनि उनीहरू झुटा भविष्यवक्ताहरू जो निस्किगएका हुन् भनेर चाहिँ भनिन्छ। चा। अब चाहिँ दुई पदमा चाहिँ अब के यूहन्नाले सिकाउन खोज्छ भने हामीले कसरी छुट्याउने परमेश्वरको आत्मा र जो परमेश्वरको आत्माबाट होइन। अनि मूल कुरा चाहिँ हामी तिन के अरे दुई र तिन पदमा चाहिँ के पाउँछौँ भने छुट्याउने चाहिँ उनीहरूको शिक्षा जाँचेर हो। शिक्षा जाँचेर भनेको उनीहरूले के विश्वास गर्छन् र के सत्य हो भनेर चाहिँ उनीहरूले प्रचार गर्छन्, उनीहरूको शिक्षा। अब विभिन्न शब्दहरू प्रयोग गर्ने चलनमा छ, अङ्ग्रेजीमा डक्ट्रिन भनिन्छ, अनि ग्रिक भाषामा डिडाखे भन्ने शब्द हो, डिडाखे सिकाउने व्यक्तिलाई चाहिँ डिडास्कोलोस अथवा सिकाउने व्यक्ति। त्यसैले जे सिकाइन्छ, जे विश्वास गरिन्छ, जे सिकाएको छ, जे विश्वास गरेको छ, त्यो कुरालाई चाहिँ जाँच्नुपर्छ हामीले होइन। अनि अरू कुराहरू चाहिँ त्यहाँ अरू कुराहरू पनि होला तर मूल कुरा चाहिँ यो हो है। अब पढौँ एकछिन ल, दुई र तिन पद। यसैबाट तिमीहरूले परमेश्वरका आत्मालाई चिन अथवा चिन्छौ, यसैबाट तिमीहरूले परमेश्वरको आत्मालाई चिन्छौ। येशु ख्रीष्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो। अनि येशु ख्रीष्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन। अनि यो चाहिँ ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छ र अहिले पनि संसारमा छँदैछ। के अरे त्यो दुईवटा पदबाट चाहिँ यो उनीहरूले परमेश्वरको आत्माबाट के सिकाउँदैछ भने शिक्षा जाँच। कुन शिक्षा, के शिक्षा? यहाँ भन्दैछ ख्रीष्टको बारेमा शिक्षा, येशु को हुनुहुन्छ त्यसको बारेमा शिक्षा, र येशुले के गरिदिनु भयो भन्ने बारेमा शिक्षा, अर्थात् उहाँको व्यक्तित्व र उहाँको कार्यको विषयमा को शिक्षालाई चाहिँ जान्छ। अनि यहाँ चाहिँ यसरी भनेको छ, येशु ख्रीष्ट शरीरमा भई आउनुभएको हो भन्ने स्वीकार गर्ने आत्मा चाहिँ परमेश्वरको आत्माबाट सिकाइएको व्यक्ति हो। यो भनेको के हो त्यसलाई हामी हेरौँ। दुई पदमा भनेछ, येशु ख्रीष्ट शरीरमा भई आउनुभएको हो। शरीरले चाहिँ मान्छेको यो भौतिक शरीरलाई जनाइरहेको छैन, एउटा मनुष्य शरीर अर्थात् एउटा मनुष्य बन्ने, एउटा मानिस बन्ने कुरा येशु ख्रीष्ट चाहिँ मानिस बन्नु भएको हो भन्ने कुरालाई चाहिँ यहाँ स्पष्ट सिकाइरहेको छ। क्रिसमस भनेर जो चाहिँ अहिले सरकारले पनि बिदा दिएको छ, त्यो चाहिँ येशु संसारमा जन्मिनु भएको हो। उहाँ मान्छेकै रूपमा एउटा कन्याको कोखमा उहाँ अलौकिक गर्भधारण पवित्र आत्माद्वारा इजरायलको बेथलहेममा उहाँ जन्मिनु भएको हो भन्ने कुरा, अनि त्यसको उपलक्ष्यमा चाहिँ त्यहाँ त्यो दिनलाई चाहिँ प्रभुको आदर गर्नलाई चाहिँ प्रयोग गर्ने ठिकै कुरा हो, नराम्रो होइन यदि त्यसरी चाहिँ क्रिसमसलाई बुझिन्छ भने। अब कतिले त त्यसरी बुझ्दैनन्, जस्तो कि यहीँ भाटपटिनीमा जानुभयो भने ठुलो रुख देख्नुहुन्छ, रुख पनि होइन क्यारे, त्यो जोडजाड गरेको पनि के हो अनि त्यहाँ चाहिँ बत्तीहरू अनि विभिन्न सुन्दर चिजहरू राखेको छ, त्यहाँ फोटो लिने मान्छेको त्यहाँ कहिले लाइट टुट्दैन है। अब उनीहरूले के मानिरहेछ, उनीहरूले ओ मेरी क्रिसमस भनेछ त्यहाँ है, मेरी क्रिसमस। अनि अस्ति त त्यहाँ एउटा भजन पनि गुन्जिरहेको थियो, इङ्ग्लिस भजन, जो म अमेरिका भन्दाखेरि सुन्थेँ है, अनि राम्रै भजन थियो है, त्यो चाहिँ क्रिसमस गीत हो। खास के उनीहरूले परमेश्वरलाई प्रभु येशूलाई चिनेर बुझेर त्यो गरे हो र होइन, उनीहरूको व्यापारको लागि हो, उनीहरूलाई बिकाउनु छ त्यति हो। संसार चाहिँ मेरी क्रिसमस भनिरहेको छ, तर साँच्चै परमेश्वरलाई चिन्नेहरूले त ठिकसँग बुझ्नुपर्छ कि खास येशूको जन्मको खास अर्थ के हो, किन उहाँ शरीरमा आउनुभयो। यहाँ त्यही भन्दैछ, येशु ख्रीष्ट शरीरमा भई आउनुभएको हो भन्ने कुरा छ, उहाँ मान्छे बन्नुभएको हो। अब अर्को कुरा, यहाँ जब शरीरमा भई आउनुभएको हो भन्ने वाक्यांशबाट के स्पष्ट हुन्छ भने, यसले यो सिकाइरहेछ कि येशु ख्रीष्ट शरीर हुनुहुन्न थियो पहिला। येशु ख्रीष्ट मानिस हुनुहुन्न थियो पहिला, उहाँ यदि पहिल्यै मानिस हुनुहुन्थ्यो भने किन उहाँ मानिस बन्नुभयो भन्नु पऱ्यो, किन उहाँ शरीरमै हुनुहुन्थ्यो भने किन उहाँ अब चाहिँ शरीरमा भइ आउनुभयो भन्नु पर्थ्यो, भन्नै पर्दैन थियो, त्यसको अर्थै हुँदैन थियो। किन यहाँ भन्यो भने किनभने उहाँ मानिस हुनुहुन्न थियो, तैपनि उहाँ हुनुहुन्थ्यो। त्यो कसरी बुझिन्छ? किनभने यहाँ चाहिँ आउनुभएको हो भनेर छ, हुँदैन भए त व्यक्ति कसरी आउँछ? उहाँ हुनुहुन्थ्यो अनि त्यसैले त उहाँ आउन सक्नुभयो। प्रश्न उठ्छ, उहाँ कसरी हुनुहुन्थ्यो त? उहाँ चाहिँ हुनुहुन्थ्यो, वास्तवमा हामी पढ्छौँ अब केही पदहरू, उहाँ अनन्तदेखि हुनुहुन्थ्यो, उहाँ अल्फा र ओमेगा, न सुरु न अन्त, प्रथम र अन्तिम, सृष्टिकर्ता, यो सारा विश्व ब्रह्माण्ड सृष्टि गर्नु नै एकमात्र परमेश्वर हुनुहुन्थ्यो। उहाँ यीशु वास्तवमा अनन्त अनन्तदेखि जिउँदो परमेश्वर हुनुहुन्थ्यो अनि उहाँ चाहिँ मानिस भइ आउनुभयो। हो, यो शिक्षा जसले स्वीकार गर्छ ऊ चाहिँ परमेश्वरबाटको हो, जसले बुझ्छ र भन्छ हो यीशु हुनुहुन्थ्यो, उहाँ परमेश्वर हुनुहुन्थ्यो, सधैँदेखि हुनुहुन्थ्यो, अनि उहाँ चाहिँ आजभन्दा लगभग 2000 वर्ष अगाडि चाहिँ शरीरमा भइ आउनुभयो, अर्थात् मानव शरीर धारण गर्नुभयो, उहाँ देह धारण गर्नुभयो, उहाँ मुक्तिदाता हुनलाई आउनुभयो। यो शिक्षा चाहिँ परमेश्वरबाटको हो भनेर यो नाले चाहिँ पवित्र आत्माबाट लेख्छन्। त्यसैले यहाँ देख्छौँ कि येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ जसले चाहिँ मानव शरीर चाहिँ धारण गर्नुभयो, मनुष्य त उहाँले चाहिँ लिनुभयो, उहाँ मानिस बन्नुभयो। त्यसैले येशु ख्रिस्ट एकातिर परमेश्वर हुनुहुन्छ, पुरै परमेश्वर, अर्कोतिर लगभग 2000 वर्ष अगाडिदेखि चाहिँ उहाँ मानिस पनि हुनुहुन्छ। मानिस बन्नुभयो जब उहाँ शरीर धारण गर्नुभयो मरियमको कन्याकोबाट, अनि आज पनि मानिस नै हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, त्यो त सधैँदेखि हो, कहिले पनि परमेश्वर परमेश्वर हुन छोड्नुहुन्न, हुनुहुन्थ्यो, हुनुहुन्छ, हुन आउनुहुनेछ, परमेश्वर त त्यस्तो हुनुहुन्छ। तर 2000 वर्षदेखि चाहिँ उहाँ चाहिँ मानिस पनि बन्नुभएको छ। त्यसैले येशु ख्रिस्टमा चाहिँ दुईवटा कुराहरू एउटै व्यक्तित्वमा छ, एकातिर परमेश्वरत्व, अर्कोतिर चाहिँ मनुष्यत्व। यो अद्भुत हो, यो बुझ्न सक्दैन, कसरी दुइटै हुनुहुन्छ? उहाँ हुनुहुन्छ, उहाँ अद्भुत हुनुहुन्छ, उहाँ परमेश्वर अनि मानिस पनि हुनुहुन्छ। अनि फेरि नठान्नुहोस् नि, उहाँ क्रुसमा मर्नु भएपछि अनि त्यसपछि गाडिनु भएपछि उहाँ त भौरेर उठ्नुभयो, 40 दिनसम्म देखा पर्नुभयो अनि स्वर्ग जानुभयो, त्यसपछि मान्छे हुन छोड्नुभयो भने त नठान्नुहोस् नि फेरि। किनभने सोच्नुहोस् न, उहाँ जब सिंहानबाट भौरेर उठ्नुभयो के त्यही शरीरमा भौरी उठ्नु भएको होइन त? त्यही शरीर नै हो, लास छैन। अनि जब उहाँलाई देखे उनीहरूले कस्तो शरीर देखे? काँडा के अरे काँटीले छेडिएको हातहरू देखे, त्यही शरीर हो। उहाँको पावरमा काँटीले छेडिएको खुट्टाहरू देखे, त्यही शरीर हो। थोमालाई यहाँ तिम्रो हात ल्याऊ भनेर कोखामा भालाले रोपेको प्वाल देखाउनु भयो, त्यही शरीर हो। परमेश्वर तर मानिस, अनि मानिस बनेर चाहिँ उहाँको शरीर चाहिँ तोडियो हामीलाई बचाउनलाई, अनि आजसम्म पनि, अनि स्वर्गमा हामी पुगेपछि पनि त्यो तोडिएको दागहरू हामी देख्दछौँ। प्रियहरू, कति ठुलो मूल्य तिरिएको छ तपाईँलाई र मलाई बचाउनु, कति ठुलो काम गर्नुभएको छ मुक्तिदाता प्रभुले। त्यसैले यहाँ योन्नाले भन्छन्, येशु ख्रिस्ट शरीरमा भई आउनुभएको हो भने स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो। उहाँ पुरै परमेश्वर हुनुहुन्छ, पुरै मानिस पनि हुनुहुन्छ। त्यसैले हामीले गाउँछौँ, सिद्ध ईश्वर सिद्ध मानिस भनेर एउटा वचनमा, उहाँ सधैँ नै पुरै परमेश्वर हुनुहुन्थ्यो, तर जब उहाँ शरीरमा भई आउनुभयो उहाँ परमेश्वर पुरै हुन छोड्नु भएको होइन। केवल उहाँले आफ्नो ईश्वरत्वमा चाहिँ मनुष्यत्व थप्नु भएको केही घटाउनु भएको छैन, उहाँले थप्नु भएको एउटा पूर्ण मनुष्य स्वभाव, पाप रहित। तर उहाँ त्यसैले कन्याबाट जन्मिनु भयो, आदमबाट जन्मिने चाहिँ सबै पापमा हामी जन्म्यौँ। येशु ख्रिस्ट पाप रहित मनुष्यत्व धारण गर्नुभयो। अब यो कुरा एकचोटि योहन्ना एकमा हामी हेरौँ, योहन्ना एक अध्याय अनुसार यो कुरा, यो सत्यतालाई भयङ्कर आक्रमण आएको छ विगतमा अनि जहिले पनि ख्रिस्टको व्यक्तित्वलाई जहिले पनि शैतानले आक्रमण गर्छ। कसरी? झुटा शिक्षाद्वारा, बहकाउने आत्माहरूद्वारा। अनि पहिलो शताब्दीमा चाहिँ नास्टिसिजम, GNOSTICISM अङ्ग्रेजी जान्नेहरू, नास्टिसिजम भन्ने एउटा झुटो शिक्षा चाहिँ फैलिरहेको थियो। त्यो नास्टिसिजम पहिल्यै थियो, त्यो सांसारिक मानवीय दर्शनशास्त्र हो। नास्टिसिजमले चाहिँ बाइबललाई लिएर चाहिँ मिसाउन खोजेको थियो पहिलो शताब्दीमा। त्यसैले यहाँ पहिलो यो हुनाले चाहिँ त्यसकै प्रतिवाद गरिरहेको जस्तो देखिन्छ, किनभने उनीहरूले सिकाउँथे कि शरीर भनेको त खराब हो, शरीर भनेको अशुद्ध हो, शरीर भनेको मैला हो, शरीर भनेको पाप हो, उनीहरूले त्यही सिकाउँथे। हिन्दू धर्म जस्तै, बुद्ध धर्म जस्तै। अनि त्यसैले बिहा नगर्नु चाहिँ पवित्र हो, त्यस्तो शिक्षाहरू, अनि कुनै कुनै चिज नखानु चाहिँ पवित्र भइन्छ, होइन, झुटो शिक्षाहरू कहाँबाट आउँछ? शरीर पाप हो भन्नेबाट। अनि उनीहरूले चाहिँ सन्यासवाद खालको शिक्षाहरू, अभ्यासहरू चाहिँ आउँछ। अनि त्यसैले उनीहरूले के भन्यो भने येशु नै परमेश्वर हुन सक्दैन, किनकि येशु त शरीरमा, शरीर भनेको त पाप हुन्छ। तैपनि ख्रिस्ट भन्ने चाहिँ परमेश्वरबाट हो रे, फेरि कस्तो अलमली, पुरा गेजाङमा जाने थियो, किनभने येशु र ख्रिस्टलाई चाहिँ छुट्ट्याउन खोज्थ्यो उनीहरूले, ख्रिस्ट भनेको परमेश्वरबाट आएको छुट्टै एउटा कुनै चिज जस्तो। अनि हिन्दूहरूले त्यस्तो सिकाउँछ, बाइबल सिकाउने हिन्दूहरू पनि छन् त, मलाई थाहा थियो, बाइबल प्रचार गर्ने हिन्दूहरू छन्, जस्तो कि परमहंस योगानन्द, उसको किताबहरूले धेरैलाई भ्रममा पारेको छ, मेरो आफ्नै दाईहरू त्यसमा फँसेका छन्, किनभने उसले सिकाउँछ कि कृष्ण पनि ख्रिस्ट हो, नाम पनि उस्तै छ भन्छ, कृष्ण ख्रिस्ट उस्तै, ख्रिस्ट कन्सियसनेस, क्राइस्ट कन्सियसनेस उनीहरू। अनि उनीहरूले भन्छन् कि येशुले जब बप्तिस्मा लिनुभयो हो त्यो बेलामा चाहिँ माथिबाट ख्रिस्ट भन्ने आयो अरे उहाँमा, अनि त्यसपछि क्रुजमा जाँदा मर्नुभन्दा अगाडि चाहिँ ख्रिस्टले चाहिँ उहाँलाई छोडेर गयो, अनि त्यसैले मर्ने चाहिँ एउटा नासरतको येशु एउटा मान्छे मात्र मरेको हो, तर बाइबलले भन्छ होइन, परमेश्वर नै मानिस भएर मरेको हो, अनि यो स्वीकार गर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट हो र यो स्वीकार नगर्ने आत्मा चाहिँ परमेश्वरबाटको होइन। बुझ्नुहुन्छ? पहिलो योहन्नाको 2:4-3 पदको तात्पर्य यो हो प्रियहरू। अब मैले योहन्नामा तपाईँहरूलाई पठाउन लगाएँ, योहन्ना एक अध्याय को 1-3 पदलाई ध्यान दिनुहोस् मसँग एकछिन। सुरुमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै कुराहरू उहाँद्वारा बनाए अनि हुन आएको कुराहरूमध्ये कुनै पनि उहाँ बिना हुन आएन। यति सरल शब्दहरू छन्, तैपनि यति सजिलो साथ हामीले नबुझ्न सक्छौँ। उहाँ भनिरहेछ, को हो यो उहाँ? पहिला त त्यही बुझ्नु पर्यो। हेर्नुहोस् पहिलो पदमा विषय के हो, को हो, तिनचोटि दोहोऱ्याइएको विषय स्पष्ट हुनुपर्ने हो। त्यो विषय चाहिँ हो वचन भन्ने व्यक्ति। यहाँ बताएको छ कि यो वत्सल भन्ने व्यक्ति सुरुमै हुनुहुन्थ्यो, उहाँको उहाँ चाहिँ अनन्तदेखिको व्यक्ति हुनुहुन्छ। दोस्रो कुरा यो बताएको छ कि वत्सल भन्ने व्यक्ति चाहिँ एक्लो हुनुहुन्नथ्यो, उहाँ चाहिँ परमेश्वर भन्नेसँग हुनुहुन्थ्यो। अनि तेस्रो कुरो यहाँ बताएको छ कि यो वचन भन्ने व्यक्ति आफै स्वयं परमेश्वर हुनुहुन्थ्यो। अनि यहाँ हामी देख्छौँ त्रि एकताको सत्यता, कि परमेश्वर एकमात्र हुनुहुन्छ। बाइबलको सम्पूर्ण शिक्षा यही हो, बाइबलमा परमेश्वर दुईवटा, पिता एउटा परमेश्वर, पुत्र अर्को परमेश्वर, त्यस्तो सिकाएको छैन है। परमेश्वर एकै हुनुहुन्छ, तर त्यहाँ चाहिँ अद्भुत एकता छ, तीन व्यक्तिहरू तर एउटै परमेश्वर, तीन तर एउटै जीवन भएको, त्यो त अद्भुत हो। कस्तो हुन्थ्यो होला यदि हामी तिनजना फरक व्यक्ति भएर पनि एउटै हाम्रो जीवन भएको भए, एउटै सोचाइ, एउटै भावना, सबै, त्यस्तो त छैन। हामी छुट्टै व्यक्ति हौँ, हाम्रो छुट्टै सोचाइ, छुट्टै हाम्रो हुने, तर त्रि एक परमेश्वर चाहिँ त्यस्तै हुनुहुन्छ, तीन तर एउटै जीवन छ उहाँको, एउटै तर तीन व्यक्तिहरू हुनुहुन्छ। आपसमा कुरा पनि गर्न सक्नुहुन्छ, सल्लाह पनि गर्न सक्नुहुन्छ। पिताले भन्न सक्नुहुन्छ यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु, अनि पुत्रले भन्न सक्नुहुन्छ पिता तपाईँको इच्छा मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्, म तपाईँसँग जहिले पनि एकमन भएर काम गर्छु, म तपाईँलाई खुसी पार्न चाहन्छु, म क्रुसमा पनि जान्छु। यसरी चाहिँ पिता पुत्र कुरा गर्दै हुनु फरक फरक व्यक्ति, तर उहाँलाई छुट्याउने गरिकन चाहिँ त्यस्तो पनि हुँदैन, हामीले उहाँलाई छुट्याउन पनि सक्दैन, किनभने एउटै जीवन हो, कसरी छुट्याउने, अद्भुत हो। अनि हामीले विश्वास गर्छौँ कि परमेश्वर त्यहाँ वचन भन्ने परमेश्वर हुनुहुन्छ, अनि त्यहाँ चाहिँ वचन भन्ने परमेश्वर चाहिँ परमेश्वरसँग हुनुहुन्छ, अनि वचन भन्ने परमेश्वर त पुत्र यीशु हुनुहुन्छ भन्ने कुरा देख्छौँ 14 पदमा। अनि वचन भन्ने परमेश्वर चाहिँ जो परमेश्वरसँग हुन्छ उहाँ चाहिँ पितासँग हुनुहुँदो रहेछ भन्ने कुरा पनि हामी देख्छौँ 14 पदमा। त्यसैले मसँग हेर्नुहोस् त 14 पदमा, अनि वचन के हुनुभयो, शरीर हुनुभयो, देख्नुभयो पहिलो योहन्ना 4:2, जसले चाहिँ येशु ख्रीष्ट शरीरमा भयाउनु भएको हो भनी स्वीकार गर्छ, त्यो शिक्षा आत्मा चाहिँ परमेश्वरबाटको हो। अनि यहाँ हामीलाई बाइबलले बताउँछ वचन शरीर हुनुभयो। हुन त मैले दोहोऱ्याउनु पर्दै थियो होला, तर फेरि भनेर केही बिग्रिँदैन, यहाँ तपाईँलाई सहायता हुन्छ होला। देख्नुभयो त्यो फेरि सर शब्द, सानो शब्द हुनु भयो भन्ने शब्द, वचन शरीर हुनु भयो भने हुनुहुन्छ भने छैन, हुनुभयो भने चाहिँ यसको मतलब उहाँ एक समय शरीर हुन्न थियो, एक समय वचन मानिस हुनुहुन्न थियो, उहाँ परमेश्वर हुनुहुन्थ्यो यो नएको एक, तर 2000 वर्ष अगाडि उहाँ चाहिँ शरीर हुनुभयो, उहाँले मनुष्य त्यो धारण गर्नुभयो। अनि त्यसपछि हामी पढ्छौँ, अनि हाम्रा माझमा, हाम्रा भन्नाले यो लेखकले लेख्दैछ, यो पहिलो शताब्दीको त्यो समयलाई उसले सङ्केत गर्दैछ, हाम्रा माझमा, हाम्रो बिचमा, हाम्रो समीपमा, हामीले देख्ने गरी, हामीले सघाउन सक्ने गरी, हामीले उहाँको कुरा आफ्नै कानले सुन्ने गरिकन हाम्रो माझमा अनुग्रह र सत्यताले पूर्ण भएर, अर्थात् येशु ख्रीष्ट यो वचन जो पितासँग हुनुहुन्थ्यो अनन्तदेखि, जब उहाँ मानिस बन्नुभयो, उहाँलाई जब हामीले देख्यौँ, हाम्रो बिचमा रहनुभयो, उहाँसँग चाहिँ केही कुरा पनि, एउटै गुण पनि, परमेश्वरको एउटै कुरा पनि कम थिएन। अनुग्रहले भरिभरा, पूर्ण सत्यताले पूर्ण, उहाँ सिद्ध हुनुहुन्थ्यो भनेर चाहिँ हामीले सिद्ध व्यक्तिलाई देख्यौँ। अब आदमबाट जन्मेको मान्छे को सिद्ध छ र, बाइबलले भन्छ धर्मी त कोही पनि छैन, सबैले पाप गरेछ, तर यहाँ चाहिँ जो शरीरमा आउनुभयो उहाँ पाप रहित हुनुहुन्थ्यो। सुन्दर हाम्रो मुक्तिदाता प्रभु येशूको यो बयानी योहन्नाले गर्दैछ, उसले 3.5 वर्षसम्म सँगै उहाँसँग हिँडेपछि, सँगै खाने, सँगै बस्ने, सँगै एक ठाउँमा यात्रा गर्ने, सँगै सुत्ने, यत्रो समय बिताएपछि उसले भन्छ पाप रहित हुनुहुन्थ्यो, सिद्ध हुनुहुन्थ्यो, हामीले देख्यौँ। अनि हाम्रो माझमा यसरी अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो, हामीसँगै हिँड्नु भयो भन्दैछ, हामीसँगै खानु भयो भन्दैछ, अनि हामी खास के देख्यौँ त, के देखाइ रहेछौँ त? उसले भन्छ, अनि हामीले पिताका एकमात्र जन्माइएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौँ। यीशु ख्रीष्टलाई चाहिँ महिमित देख्यौँ, यीशु ख्रीष्टमा चाहिँ सुन्दरता चमक देख्यौँ, उहाँमा चाहिँ ईश्वरत्व देख्यौँ। त्यही भन्दैछ, अरू त मान्छेमा परमेश्वर देख्यौँ भन्दैछ। उनीहरूले चाहिँ हामीले एउटा गुरु देख्यौँ भनिरहेको छैन, हाम्रो एउटा शिक्षक देख्यौँ भनिरहेको छैन, हामीले एउटा शहीद देख्यौँ भनिरहेको छैन, एउटा राम्रो मान्छे देख्यौँ भनिरहेको छैन, हामीले परमेश्वर देख्यौँ भनिरहेको छ। अनि यो जब स्वीकारिन्छ कि यीशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ, जो मानिस भई शरीरमा आउनुभयो, यो शिक्षा चाहिँ परमेश्वरबाट हो। यो उनीहरूले यही सिकाइरहेको छ, हरेक आत्मालाई जहाँ छैन यो शिक्षा छ कि छैन, यो विश्वास छ कि छैन। अब अनि जसले चाहिँ यो इन्कार गर्छ, यहोवाका साक्षीहरू झुटा हुन् त्यसैले, झुटा हुन् उनीहरूले यो स्वीकार गर्दै गर्दैन। JW.org भनेको यहोवाका साक्षी झुटा हुन्, बाइबल अनुसार हामीले जाँचेको हो। हामी उनीहरूलाई प्रेम गर्छौँ, उनीहरूले प्रभुलाई पाऊँ भन्ने चाहन्छौँ, हामी घृणा गर्दैनौँ, तर यो शिक्षा चाहिँ सैद्धान्तिक हो, किनभने यीशु ख्रीष्टलाई नै यहाँ इन्कार गरिएको छ। जस्तै अघि हाम्रो बाइबल पठनमा दोस्रो पत्रुस 2:1 पढ्यो, उनीहरूलाई किन्नुहुने प्रभुलाई नै उनीहरूले इन्कार गर्छ। अनि त्यसैले आमसाङ होम सियोन चर्च झुटा हो, सजिलो साथ भन्नुहुन्छ, किनभने उनीहरूले यीशु ख्रीष्टलाई चाहिँ यसरी देख्दैन। उनीहरूले त अर्को व्यक्ति पनि ख्रीष्ट हुनसक्छ, एउटा कोरियाको मान्छे। अनि अरू शिक्षाहरूलाई पनि यसरी नै तुलना गर्ने है। अनि अब बाँकी अलिकति समय छ है, एक समय छ नि, मलाई याद छ हामी घरेलु सङ्गति हुँदै थियो धेरै वर्ष अगाडि, अनि काठमाडौँमा हाम्रै घरमा, अनि झुटो शिक्षकहरूको बारेमा मैले चाहिँ होसियार बस्नुपर्छ भनेर केही सिकाउँदै थिएँ जस्तो छ, किनभने प्रश्न आयो एउटा बुढियामाबाट, हामीले कसरी चिन्ने एउटा झुटा भविष्यवक्ता, राम्रो प्रश्न सोध्नु लाग्यो। अनि मैले के जवाब दिने प्रयास गरेँ, तर त्यो बेलाभन्दा अहिले मैले झन् राम्रोसँग बुझेको छु बाहिरबाट, झुटा शिक्षकहरूलाई चाहिँ उनीहरूलाई कसरी चिन्ने। अनि हामी घरिघरि देख्छौँ उनीहरूलाई चिन्ने चाहिँ उनीहरूको कामहरूद्वारा होइन, तर उनीहरूको शिक्षाद्वारा, उनीहरूको कामहरू भन्दा पनि उनीहरूको शिक्षाहरू। अर्कोतिर एउटा विश्वासी ले चाहिँ म विश्वास गरेको छु भने उसको साँचो विश्वास जान्नलाई चाहिँ उसको कामहरूलाई जान्नुपर्छ हामीले, भनेपछि उसको मुखले भनेको विश्वास चाहिँ उसको व्यवहारमा मिल्छ कि मिल्दैन, किनभने एउटा विश्वासीले त सबै यो साँचै कुरा स्वीकार गरिरहेको छ, बुझ्नुभयो होइन? एउटा साँचो क्रिस्चियन होइन, साँचो एउटा बाइबली मण्डलीमा चाहिँ उसले यीशु ख्रीष्टको बारेमा नै ठिक स्वीकार गर्छ, मुक्ति कसरी पाइन्छ पनि उसलाई थाहा छ, एफिसी 2:8-9 अनुग्रहद्वारा विश्वासले हामीले मुक्ति पाउने हो, बप्तिस्माद्वारा मुक्ति पाउने भने सबै स्वीकार 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 स्वीकार, तर उसको जीवन नै संसार जस्तो छ, उसको मुखको बोली र जीवन मिलिरहेको छैन भने यो चाहिँ साँचो क्रिस्चियन होइन भनेर याकुबको पुस्तकले सिकाइरहेको छ। तर झुटा शिक्षकहरूलाई कसरी जान्ने हो भने उनीहरूको कामहरूबाट होइन, उनीहरूको शिक्षाबाट। अब यो कुरा म देखाउनलाई चाहिँ तपाईँलाई लान चाहन्छु प्रेरितको 20 अध्यायमा, पहिला छ प्रेरितको 20 अध्याय, अनि तपाईँ पढ्नुहुँदै गर्दा किन यो हो भने, किनभने झुटा भविष्यवक्ता र शिक्षकहरू छन्, उनीहरू चाहिँ भेडाको भेषमा ब्वासोहरू भनेका छन्। मैले भने होइन, त्यो प्रभु येशूले भन्नुभएको मत्तीको 7 अध्यायमा भेडाको भेष लगाएको ब्वासोहरू भनेपछि बाहिरबाट हेर्दा उनीहरूको काम हेर्दा गर्दा भेडा जस्तो देखिन्छ है, एकदम मिठो बोलिन्छ है, उनीहरू नम्र व्यवहार गर्छन्, उनीहरूको सुटेड बुटेड राम्रो छ है, अनि उनीहरू अनुशासित पनि देखिन्छन्। तर त्यो भेष हो, भक्तिको भेष हो भनेर दोस्रो तिमीहरू 3:5, अनि त्यसले उनीहरूको शिक्षामै छिर्नुपर्छ। उनीहरूको शिक्षा के हो त्यो जान्नुपर्छ। अनि त्यसैले हो झुटा शिक्षकहरूले आफ्नो लेखोटहरूलाई छिपाउन खोज्छन्। त्यस्तै भयो, मैले चाहिँ जब यो चर्च अफ गड, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड अनसम्म त्यो ग्रुप धेरै वर्ष अगाडि काठमाडौँ भेट्दाखेरि चाहिँ मैले मागेँ उहाँसँग, तपाईँहरूको किताब दिनुहोस् न मलाई। अनि उहाँले के भन्नुभयो, दिन मिल्दैन। किन मिल्दैन? सत्य हो, छिपाउन खोज्छन् उनीहरू आफ्नो झुटा शिक्षकहरूलाई। अहिले जुन सत्य वचन र सच्चाइ भनेर दौडिरहेछ नि, हिजो कतिजना भेट्यो हामीले, बिचरा उहाँहरू अन्जानमा लागिरहेछ, उहाँहरू एकदम तृष्णा गरिरहनु भएको पाएँ हामीले, धेरैजना चाहिँ यो सच्चाइमा लागिरहेको। मूर्ति पूजा गर्न मलाई गरे पनि हुन्छ, बाइबल हामी पितालाई पनि मान्छौँ, मुख्य कुरा चङ्गाइ हो होइन, उनीहरू यसरी हिँडिरहेछन्। अब उनीहरूको आजसम्म एउटै पर्चा मैले हातमा परेको छैन, छ भने मलाई एक्चुअली एकदम म इच्छुक छु त्यो पढ्नलाई। किताब, उनीहरूको भजनको किताब चाहिँ मैले पाएँ, किनभने त्यो छापाखाना चाहिँ मेरो मामाको छापाखाना परेछ, उहाँले छापेको, त्यहाँबाट थाहा पाएको हो। नत्र उनीहरूको एउटै सिकाएको कुरा लेखोटमा मैले भेटेको छैन, न इन्टरनेटमा न कतै। किन हामीले साँचो बाइबली शिक्षकहरूले त आफ्नो शिक्षाहरू खुलस्त राख्छ, लुकाउनु पर्ने कुरा केही छैन। त्यसैले पनि हो गुरुहरू अनि विभिन्न हिन्दू इत्यादिमा चाहिँ उनीहरूको एउटा गोप्य कुरा हुन्छ, चाहिँ गोप्य कुरा कसैलाई भन्नु हुँदैन है। म धेरै वर्ष अगाडि चाहिँ महर्षि योगीको शिक्षकहरू क्यानाडाबाट आएका थिए म पढ्ने स्कुलमा, अनि उनीहरूले चाहिँ यो ट्रान्सेन्डेन्टल मेडिटेसन TM भन्ने सिकाउन आए, एउटा ध्यान सिकाउन लागेछ, अनि ध्यान सिकायो मलाई पनि। अनि ध्यानमा के दियो भने मलाई मन्त्र दियो है, एमा मन्त्र दियो त्यसलाई, अनि कसैलाई भन्नु हुँदैन है यो भन्छ। आखिरमा त्यो मन्त्र सबैलाई उनिहाल्छ त। अब गोप्य किन राख्ने? यसमा चाहिँ एउटा कुनै चिज चाहिँ हामीलाई रहस्य थाहा छ भन्ने खालको, हामी चाहिँ विशेष हामीलाई बढी ज्ञान थाहा छ भन्ने खालको भान पर्ने पुरै झुटा हो। त्यसैले बाइबल चाहिँ ज्योति हो, हामीलाई लुकाउने केही पनि छैन, हामीलाई चाहिँ प्रकट गर्नु छ सत्यलाई। अनि कहाँबाट कहाँ पुगेँ? अब चाहिँ हामी प्रेरितको 20 अध्यायमा छौँ, प्रेरित 20:30। यहाँ चाहिँ एफेसको मण्डलीमा लगभग 3 वर्ष पावलले सिकाएपछि, त्यहाँ मण्डली स्थापना गरेपछि ऊ बिदा हुँदैछ। बिदा हुनु अगाडि त्यस मण्डलीको अगुवाहरूलाई चाहिँ उसले बिदाईको वचनहरू र अर्थीहरू र चेतावनीहरू र सान्त्वनाहरू दिँदैछ। अनि त्यस दिने क्रममा चाहिँ चेतावनी चाहिँ कस्तो खालको थियो त? चेतावनी चाहिँ झुटा शिक्षकहरूको बारेमा थियो, 20 अध्यायमा चाहिँ। अनि के अरे 30 पदमा, तपाईँहरूकै बिचबाट पनि चेलाहरूलाई आफ्नो पछि खिच्नलाई टेढामेढा कुरा गर्ने मानिसहरू उठ्नेछ। साँचो विश्वासीहरूले चाहिँ त्यो जुटाओ यतातिर आऊ भन्ने टेढामेढा कुरा गर्नेहरू र चेलाहरूलाई आफ्नो पछि खिच्नलाई टेढामेढा कुरा गर्ने मानिसहरू उठ्नेछ। यो भविष्यवाणी चाहिँ त्यही बेला नजिकै हुनेछ भनेको थियो, अहिले पर्याप्त भइरहेछ। यो टेढामेढा कुरा भनेको झुटो शिक्षाको कुरा हो, शिक्षाद्वारा नै भड्काउने। रोमी 16 पनि पढ्नुहोस् त, मैले अहिले देखाउन लागेको के भने विभिन्न पदबाट कि झुटो शिक्षकहरूलाई चिन्ने चाहिँ उनीहरूको कुराबाट, उनीहरूको शिक्षाबाट, उनीहरूले सिकाउने सिद्धान्तहरूबाट। रोमी 16:17-18 रोमी 16:17-18 यहाँ भनेको छ, अब हे भाइहरू हो, म तिमीहरूलाई बिन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ, देख्नुभयो है, जुन शिक्षा तिमीहरूले सिकेका छौ। अनि यो भनेको चाहिँ छ नि, राम्रोसँग तपाईँलाई कतिको स्पष्ट छ मलाई थाहा नभएर म यहाँ अझ पनि यहाँ गर्न खोजिरहेको छु। शिक्षा भन्नाले फेरि हामीले विश्वास गर्ने कुरा भनेको छ, हामीले साँच्चै हृदयमा चाहिँ यो सत्य हो भनेर राख्ने कुरा, त्यसलाई शिक्षा, जुन कुराले चाहिँ हाम्रो जीवनलाई चाहिँ मोड छ कि ठिकतिर कि बेठिकतिर है कि उज्यालोतिर कि अन्धकारतिर शिक्षा जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर पाउनेहरूलाई चिनिराख र तिनीहरूबाट के बस टाढा बस टाढा बस भनेको मतलब उनीहरूसँग सहकारी गर्न मिल्दैन उनीहरूसँग चाहिँ नजिकको सङ्गत गर्न मिल्दैन उनीहरूलाई बरु तपाईँ चाहिँ गलतमा हुनुहुन्छ है तपाईँले बुझ्नुहोस् यो पढ्नुहोस् बरु भनेर उनलाई चेतावनी प्रेमपूर्वक दिनुपर्छ तर उससँगै चाहिँ हामी हिँड्न सक्दैनौँ त्यस्तै गरी अनि 18 पद पनि पढ्न सकिन्छ तर हामी चाहिँ गलाती एकमा छ समय जति थोरै छ त्यसमा चाहिँ गलाती एकको 6-7 धेरै क्रिस्चियनहरू बेहोसियारी छन् एकपटक म एउटा सभामा काठमाडौँमा थिएँ त्यस बेला आराधना मण्डली भनिन्थ्यो अहिले छ होला जमस्केतिर अनि त्यहाँ एकजनाले लानुभएको थियो म त केही पनि थाहा थिएन भर्खर बाहिरबाट आएको अनि त्यहाँ चाहिँ एकजनाले के भन्नुभयो भने कोरियामा गएको थिएँ कोरियामा त रोमन क्याथोलिकहरू पनि हामी जस्तै हात उठाएर चाहिँ परमेश्वरको स्तुति गर्दो रहेछ ए उनीहरू त हामी जस्तै रहेछ हेर्नुहोस् है उसले के गर्दैछ उसको जाँच चाहिँ भेटिक छ उसले के गर्दैछ भने बाहिरी रूपमा हामी जस्तै देख्यो भने उनीहरू ठिक होइन होइन बाहिरी रूपमा त भेडाको भेष लगाउने भुवासो पनि उस्तै देखिन्छ त्यसैले शिक्षा नै जाँच्नु पर्थ्यो अनि क्याथोलिकहरूको शिक्षा भनेको त के हो त्यसमा चाहिँ पुरै मुक्ति पाउनको लागि चाहिँ आफ्नो कर्महरूद्वारा धर्म कर्महरूद्वारा मुक्ति पाइने हो भनेर सिकाउँछ अनि त्यहाँ धेरै जुटा शिक्षकहरू छन् शिक्षाहरू छन् रोमन क्याथोलिकभित्र तर अहिले चाहिँ धेरै नेपालका चर्चहरू चाहिँ रोमन क्याथोलिक चर्चलाई चाहिँ झुटा शिक्षा भन्दैनन् उनीहरूकै रूप जस्तो धारण गरिरहेछ जस्तो कि गस्पल फर एसिया जिएफए भनेको बिलिभर्स चर्चहरूको अगुवाहरू नारायण शर्मा इत्यादि उनीहरू रोमन क्याथोलिक चर्चकै जस्तै पहिरन यत्रो ठुलो क्रुस जन्याउने जसरी क्याथोलिक पोपहरूले गर्छन् उनीहरूले त्यस्तै खालको नाम पनि लिने विभिन्न मण्डलीहरूको मुख्य अगुवालाई चाहिँ बिसप भन्ने कहाँबाट आयो बाइबलबाट आएको होइन त्यसैले यो जुन चाहिँ मण्डली प्रशासन सम्बन्धी पनि क्याथोलिकबाट नै उनीहरूले चाहिँ लिइरहेछ धेरैजनाले केही पनि थाहा छैन बिचराहरू होसियार हुनुपर्छ अनि यहाँ हामी देख्छौँ गलाती 1:6-7 पावलले देख्छन् म छक्क पर्दछु किनकि जसले तिमीहरूलाई ख्रिस्टको अनुग्रहमा बोलाउनु भयो उहाँबाट तिमीहरू यति चाँडै अर्कै सुसमाचारतिर फर्क्यो जुन सुसमाचार अर्को होइन तर तिमीहरूलाई विचलित पार्ने र ख्रिस्टको सुसमाचार उल्टा उल्टा पार्न चाहनेहरू कोही कोही छ त्यसैले यहाँ पावलले के जाँच भन्दैछ उनीहरूको शिक्षा जाँच भन्दैछ उनीहरूले प्रचार गरेको सुसमाचारलाई जाँच भन्दैछ उसले भन्दैछ उनीहरूले प्रचार गरेको सुसमाचार चाहिँ अर्कै सुसमाचार अर्को त के हो थियो तर उल्टो सुसमाचार अनुग्रहद्वारा हामीले मुक्ति पाइन्छ नभनिकन उनीहरूले चाहिँ खतनाद्वारा व्यवस्था पालनद्वारा भेटी दिएर मुक्ति पाइन्छ बप्तिस्मा लिएर मुक्ति पाइन्छ खालको शिक्षाहरू सिकाउँदै थिए अनि अहिले पनि नेपालमा धेरै यो व्यापक भएको छ अनि हामी चाहिँ एक चाहिँ होसियार हुनु आवश्यक छ तर अर्कोतिर हामी ढुक्क छौँ त्यो चाहिँ आउँदैछ है हाम्रो पहिलो योभन्दाको 4:4 आउँदैछ कि तर तिमीहरू परमेश्वरबाटका हो तिमीहरूभित्र त परमेश्वरको आत्मा हुनुहुन्छ त्यसैले जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने यो झुटो आत्मा भन्दा महान हुनुहुन्छ त्यसैले तिमीहरू विजयी भएका छौ खुसी कुरा होइन हामीलाई चाहिँ सत्यद्वारा र ख्रिस्टमा हामीलाई साँचो प्रभु येशु ख्रिस्टमा भएको विश्वास जब हामी गर्छौँ साँचो सुसमाचार विश्वास गर्दा हामी विजयी हुन्छौँ भनेको मतलब हामी यो भ्रमबाट जोगिन्छ भन्नु खोजेको तर जो जसले चाहिँ ख्रिस्टको सुसमाचार ख्रिस्टको व्यक्तित्वलाई ठिकसँग उनीहरूले लिँदैनन् उनीहरू चाहिँ के हुन्छन् उनीहरू चाहिँ माथि दुष्ट आत्मा र शैतान विजयी हुन्छन् उनीहरू नाश हुन्छ त्यसैले यो सानो कुरा भयो, यो चाहिँ अनन्त जीवन र अनन्त विनाशको भिन्नता हो। त्यसैले हामीले आज हेर्यौँ येशू ख्रीष्ट शरीरमा भई आउनुभएको, अर्थात् येशू परमेश्वर नै अनन्तको परमेश्वर हुन्छ जो मानिस बन्नुभयो, र आज पनि उहाँ स्वर्गमा एउटा महिमित मानिसको रूपमा परमेश्वर नै हो, तैपनि हाम्रो जस्तो एउटा शरीर धारण गर्नुभयो, तर महिमित शरीर छ, सीमित छैन। अहिले जस्तो हाम्रो त सीमित छ, हामी यहाँबाट छिर्नु पऱ्यो भने ढोकाले हामीलाई छिर्न सक्छ, तर प्रभु येशूको महिमित शरीर चाहिँ ढोका बन्द हुँदाखेरि पनि उहाँ छिर्न सक्नुहुन्थ्यो, तर उहाँको शरीर नै हो, किनभने खानु पनि भयो, तिम्रो चाहिँ खानेकुरा केही छ भन्नु भने खानुभयो भोलि उठाएपछि, म त आत्मा मात्र त होइन नि, किनभने आत्मा मात्रको त हड्डी र मासु हुँदैन जस्तो तिमीहरूले मेरो देख्छौ, मलाई समाउ मलाई हेर भन्नुभयो। येशू ख्रीष्ट शरीरमा आउनु भएको हो, उहाँ मानिस बन्नुभएको, अनि अद्भुत 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 काम स्वर्गमा जब जान्छौँ हामी उहाँलाई देख्दाखेरि चाहिँ एउटा मारिएको थुमाको रूपमा देख्छौँ भने चाहिँ बरु हाम्रो शरीरमा त्यस्तो दाग हुँदैन, तर उहाँको शरीरमा चाहिँ सदा सर्वदा, ताकि हामी कहिले पनि बिर्सिनु छैन कि कति ठुलो मूल्य तिरेर प्रभु येशूले हामीलाई पाप नरक मृत्युबाट बचाउनु। त्यसैले प्रियहरू, के हामी उहाँको लागि नजिउने हौ? हामीलाई यति प्रेम गर्ने परमेश्वरको निम्ति हाम्रो सारा जीवन दिएर नजिउने? किन हाम्रो आफ्नै योजनाहरू आफ्नै सोचाइ आफ्नै सपनाको पछि लाग्नु? छोटो जीवन छ, हामी उहाँलाई सुम्पौँ, सबै निर्णयहरू उहाँलाई राखौँ, कुनै चिजमा नअल्झ्यौँ। यत्रो ठुलो छुटकारा दिइसक्नु भएको छ, अब अरू कुरा के हो, सबै सानो हो, कुनै कुराको लागि फिक्री नगर, मलाई प्रार्थना गर, म सहायता गर्छु, म बल्दै छु, मलाई केही पनि गाह्रो छैन, सारा संसार मैले बनाएको, नडराओ संयोगपटक भनेको छ, अनि मलाई आदर गर, म तिमीलाई आदर गर्दछु। त्यसैले तपाईँको परिवार, तपाईँको पेसा, तपाईँको पढाइ, तपाईँको तालिम, तपाईँको हुर्काई, घर परिवार सबै कुरामा चाहिँ पहिलो स्थान उहाँलाई दिनु, जसले हामीले यस्तो प्रेम गर्नुभयो।